तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
एसपीएस, a world of difference. You're with एसपीएस नेपाली on mobile, online and on radio.
तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ मोबाइल, अनलाइन र रेडियोमा।
नमस्कार श्रोताबिन, एसपीएस साउथ एसियनको नेपाली कार्यक्रममा हार्दिक स्वागत छ। म कृष्ण पोखरेल। कार्यक्रम सुरु गर्नु अगाडि कामरेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछौँ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौँ, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। हरेक मङ्गलबार र बिहिबार दिउँसो 2 बजे एसबिएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने एसबिएस नेपालीको यो रेडियो कार्यक्रम बिहिबार र आइतबार एसबिएस रेडियो 2 अपराह 4 बजेदेखि 5 बजेसम्म पुनर्प्रसारण मार्फत पनि सुन्न सकिन्छ। हामीलाई डिजिटल रेडियोमा एसबिएस साउथ एसियनमा तपाईँको डिजिटल टिभीको च्यानल नम्बर 305 अथवा एसबिएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरी एसपिएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। एसपिएस साउथ एसियन अस्ट्रेलियामा 24 घन्टा सातै दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य जहाँ पनि हो। र श्रोताबिन्द, यहाँहरूलाई यदि थाहा छैन भने चाहिँ गीत सङ्गीतका लागि भनेर हाम्रो अर्को कार्यक्रम पनि रहेको छ, म्युजिक आवर, जहाँ चाहिँ नयाँ र सदाभार गीतहरू यहाँले 1 घन्टासम्म सुन्न सक्नुहुन्छ। यो चाहिँ एसपिएस साउथ एसियनमा सोमबार दिउँसो 2 बजेदेखि 3 बजेसम्म। र श्रोताबिन्द, अब चाहिँ कार्यक्रमलाई अगाडि बढाउँ। कार्यक्रम अगाडि बढाउनुभन्दा अगाडि चाहिँ तपाईँहरूलाई प्रश्न, के तपाईँहरू सन्चै हुनुहुन्छ? आर यु ओके? आज बिहिबार 11 सेप्टेम्बरका दिन आर यु ओके डे परेको छ र अस्ट्रेलियाको व्यस्त जीवनमा एकछिन रोकिएर सन्चै हुनुहुन्छ भनेर सोध्ने समय, अनि आफूहरूसँग समय पनि आफूसँग नभएको धेरै मानिसहरूको गुनासो हुनसक्छ, तर कोही ठिक छन् कि छैनन् अथवा जीवनमा के कस्ता सङ्घर्ष भोगिरहेका छन् भनेर बुझ्न चाहिँ अस्ट्रेलियामा हरेक सेप्टेम्बर महिनाको 2 बिहिबारलाई चाहिँ आरयु ओके डेका रूपमा मनाइने गरिन्छ। र जीवनमा उतार चढावका सामना गरिरहँदा आफू नजिक रहेका मानिस, आफन्त, नातागोता, परिवारका सदस्यसँगै काम गर्ने साथीहरू लगायतलाई उनीहरू ठिक छन् कि छैनन् भनेर सोध्नु वा उनीहरूको कल्याणका बारेमा सोध्नु चाहिँ निकै आवश्यक छ। र पछिल्लो समय नेपाल भइरहेको घटनाक्रमले समुदायका धेरै सदस्यलाई विचलित बनाएको हुनसक्छ र आजको कार्यक्रममा हामी त्यसरी तनाव रहँदा चाहिँ यसलाई कम गर्ने उपायहरू के हुन सक्छन् र अस्ट्रेलियामा के कस्ता सेवाहरू उपलब्ध हुनेछन् भन्ने बारेमा पनि कुराकानी गर्नेछौँ। सँगै कार्यक्रममा प्रसारण हुने अन्य सामग्रीका बारेमा पनि जानकारी लिउँ। र अब बिहिबार परेकाले र आइतबार पुनर्प्रसारण हुने कार्यक्रममा चाहिँ हामीले विश्वमा पछिल्लो 1 हप्तामा घटेका महत्त्वपूर्ण घटनाहरू पनि सुनाउनेछौँ र आजको कार्यक्रममा चाहिँ अब नेपालको पछिल्लो घटनाक्रममै बढी केन्द्रित रहनेछ कार्यक्रम। अस्ट्रेलियाका विभिन्न राज्य एवं प्रदेशहरूमा नेपालमा जेएनजी आन्दोलनका क्रममा मारिएकाहरूप्रतिको सम्झनाका बारेमा पनि कार्यक्रममा प्रस्तुति रहनेछ। अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूको प्रतिक्रिया कार्यक्रममा समावेश गर्ने कोसिस गर्नेछौँ र सँगै चाहिँ अस्ट्रेलियामा रहेका नेपालका वरिष्ठ पत्रकार चाहिँ ध्रुवहरी अधिकारीसँग गरिएको एउटा कुराकानी पनि कार्यक्रममा प्रस्तुत हुनेछ। यसै गरी जटिल घटनाक्रमहरूले निम्ति आउने मानसिक तनाव र यसलाई कम गर्ने उपायहरूका बारेमा पनि कुराकानी गर्नेछौँ। यसै गरी आर यु ओके डेका अवसरमा पनि केही सामग्री रहनेछ। हामीलाई केही सल्लाह सुझाव दिन चाहनुहुन्छ भने चाहिँ बिहिबार प्रत्यक्ष प्रसारण सुनिरहनु भएका श्रोताहरूले हामीलाई एसएमएस पनि पठाउन सक्नुहुनेछ। नम्बर चाहिँ उही पुरानो रहेको छ, 0439799767, 0439799767। अङ्ग्रेजीमा एकचोटि म पुनः भन्न चाहन्छु, 0439799767 चाहिँ हाम्रो एसएमएस गर्ने नम्बर रहेको छ। र यो नम्बर चाहिँ नम्बरमा एसएमएस चाहिँ बिहिबारको प्रत्यक्ष प्रसारण सुनिरहनुभएका श्रोताहरूले मात्र गर्न सक्नुहुन्छ। यदि यो कार्यक्रम आइतबार सुनिरहनु भएको छ भने चाहिँ हामीले एसएमएस प्राप्त गर्न सक्षम हुने छैनौँ। र यसबाहेक चाहिँ श्रोताबिन हामीसँग सोसल मिडियामा पनि जोडिन सक्नुहुन्छ। फेसबुक, पहिला ट्विटर भनिने एक्स, र इन्स्टाग्राममा चाहिँ हामी एसपिएस नेपालीका नाममा रहेका छौँ। र युट्युबमा पनि हाम्रो उपस्थिति छ। युट्युबमा चाहिँ एसपिएस साउथ एसियनको नाममा हामी छौँ, जहाँ चाहिँ यहाँहरूले पोडकास्ट र केही विशेष भिडियोहरूको आनन्द पनि लिन सक्नुहुनेछ। र सुधाबिन्द, अब अलिकति नेपालको पछिल्लो घटनाका बारेमा चर्चा गरौँ र नेपालमा चाहिँ सोमबार 8 सेप्टेम्बरमा सुरु भएको छेन्जीको भ्रष्टाचार विरुद्ध सुरु भएको आन्दोलन र यसले निम्त्याएको पछिल्लो परिस्थितिका बारेमा कुरा गर्नतर्फ लागौँ। हिजो बुधबार साँझसम्म मृत्यु हुनेको संख्या 30 पुगेको त्यहाँको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यसका विभिन्न अस्पतालबाट लगिएका विवरणका आधारमा सो मन्त्रालयले चाहिँ उक्त संख्या आफूले पुष्टि गरेको बताएको छ र यसका अनुसार चाहिँ सोही अवधिमा चाहिँ 1061 जना घाइते पनि भएका छन्। अहिले नेपाली सेनाले देशको सुरक्षाको जिम्मा लिइरहेको छ भने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कर्फ्यू र निषेध आज्ञाहरू पनि जारी भएका छन्। जेएनजी अन्तरिम सरकार गठनका लागि नेतृत्व कसलाई दिने भन्ने विषयमा छलफल गरिरहेको छ र यही सन्दर्भमा चाहिँ हामीले हाल अस्ट्रेलियामा रहेका नेपालका वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीसँग पछिल्लो अवस्थाका बारेमा कुराकानी गरेका छौँ। यो कुराकानीको छोटो अंश सुन्नतर्फ लागौँ र यो सुन्नुभन्दा अगाडि चाहिँ हामी यहाँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त भएका विचार चाहिँ वक्ता स्वयंको हो र एसबिएस नेपालीको यसमा समर्थन वा विरोध भनेर आएको छैन।
अब यस्तो छ, तनाव र अनिश्चय र अस्थिरताको स्थिति चाहिँ कायम छ। अनिश्चय के अर्थमा भनेदेखि अब सामान्य चाहिँ नि रूपमा प्रशासन देश शान्ति सुव्यवस्था सञ्चालन भइरहेको अवस्था हुँदै होइन। अब त्यसमा चाहिँ कर्फ्यू लागेको छ देशका विभिन्न सहरहरूमा, काठमाडौँ लगायत विभिन्न सहरहरूमा कर्फ्यू त अब शुक्रबार बेलुकासम्म या शुक्रबार बिहानसम्म लाग्ने भनेर सूचना निकालेको नेपाली सेनाले निकालेको देखियो। अब परिस्थिति चाहिँ नि त्यहाँ काठमाडौँ राजधानीमा बसेका मान्छेहरूसँग कोही सम्पर्कमा, मेरो सम्पर्कमा रहेका पत्रकार मित्रैहरू पनि अरूहरूसँग पनि कुरा गर्दाखेरि तत्काल चाहिँ समस्या समाधान हुन सक्ने स्थिति देखिएन। किनभने अब यो जेएनजी भन्ने जुन नयाँ पुस्ता, नाति पुस्ता, नाति नातिनाको पुस्ताबाट चाहिँ सुरु भएको भन्ने छ। अब उनीहरूको खास भनाइ चाहिँ नि एउटा भ्रष्टाचार मौलायो, अर्को र मुलुकमा सुशासन भएन। अब यो कुराको माग गरेर अहिलेको चाहिँ सरकार हटाउन खोजेको थियो केपी ओली शर्माको, केपी शर्मा ओलीको सरकार। अब त्यो हट्यो, अब हटे पनि अब हटेपछि के गर्ने भन्ने चाहिँ नि कार्य त्यो रूप छ नि, रूपरेखा त्यस्तो केही पनि उनीहरूबाट आएको होइन। त्यसो भए उनीहरूले अब अलि अन्यको स्थिति, अनि फेरि त्यो जेएनजीको पनि नेतृत्व कसले गरे त, अब त्यो सामूहिक मात्रै त भनेर भएन। अब उनीहरूको माग हो भने कसरी प्रस्तुत गर्ने, कसले गर्ने भन्ने कुराहरू पनि अलिकति अन्यलकै अवस्था छ जस्तो देखियो। अब राष्ट्रपतिले अब संविधान अनुसार, अहिलेको संविधान अनुसार राष्ट्रपतिको भूमिका त सीमित छँदै छैन भनौँ न, आलङ्कारिक हो एक मानेमा, तर परिस्थिति यस्तो आएको बेलामा त त्यहाँ केही न केही व्यवस्थाहरू छ। त्यहाँ चाहिँ राष्ट्रपतिले प्रश्न गर्न पाउने, अरू किसिमको स्टेप चाल्न पाउने कुराहरू छन्, तर उहाँले त्यो गरिरहनु भएको देखिएको छैन। अब प्रधान सेनापति र राष्ट्रपतिको बिचमा, एउटा सेनापति एउटा परमाधिपति, उहाँहरूको बिचमै अलिकति समझदारीको समझदारी आउन बाँकी छ कि अब कुराकानी भइरह होला हामी आशावादी भएर हेर्दाखेरि, तर स्थिति त चाहिँ नि अब त्यो सडकको स्थिति त मेचीदेखि महाकालीसम्मै चाहिँ नि तनावग्रस्त, न्युलग्रस्त छ।
अब जेएनजीहरू पनि वार्ताका लागि तयार भएको देखिन्छ र आन्तरिक छलफलमा पनि उनीहरू जुटिरहेका छन्। केही नामहरू अन्तरिम सरकारको नेतृत्व गर्नका लागि केही नामहरू पनि आएका छन्। अब यस हिसाबले चाहिँ नि अब अवस्था चाहिँ कस्तो हुने देख्नुहुन्छ र जुन हिसाबले जेएनजीले जुन अपेक्षाका साथमा आन्दोलन सुरु गरेका थिए त्यो अनुसार अगाडि बढ्छ जस्तो लाग्छ लाग्दैन?
ढिलो चाँडो बढ्न त बढ्छ, तर चाहिँ अहिले तत्काल चाहिँ अब अन्यले सिर्जना भयो र चाहिँ नि के हुने भयो भने अब सरकार कसले चलाउने बनाउने भन्ने भन्ने भन्दा अगाडि के हुन्छ भने प्रधानमन्त्रीले राजीनामा दिएपछि सम्पूर्ण मन्त्री परिषद त्यो चाहिँ गइहाल्यो। ओली सरकार चाहिँ पतन भयो भनौँ न, अपदस्थ भयो। अब त्यसपछि चाहिँ नि के हुनु पर्यो भने संसद, अब अहिलेको चाहिँ जुन विद्रोह विरोधको ठुलो अभियान जुन आयो त्यसले अहिलेको व्यवस्थै मानेन, त्यसैले संसद पनि विघटन हुनुपर्छ अनि यो संविधान पनि निलम्बन हुनुपर्छ। अब त्यो चाहिँ गरेपछि मात्रै अनि अर्कोको लागि अन्तरिम सरकारको लागि बालेन भन्नु सुशीला कार्कीको नाउँ पनि आइरहेको छ यी सबैको चाहिँ चर्चा मध्ये कोही आउन सक्छन् तर अहिलेको संविधान अनुसार त उनीहरू प्रतिनिधि सभाका सदस्य होइनन् त्यसैले उनीहरूमध्ये कोही पनि सरकार प्रमुख भएर आउन सक्ने सरकार हाल्न सक्ने उनीहरू कानुनी आधार हुँदैन त्यसैले त्यो एउटा मिल्नलाई चाहिँ एउटा अन्तरिम चाहिँ एउटा भनौँ न त्यो व्यवस्था केही गर नगरिकन नहुने अवस्था छ अब कसरी अगाडि बढ्छ थाहा छैन अब अन्तर्राष्ट्रिय उडानहरू पनि प्रतिबन्धै नआएको अवस्था बन्द भएको अवस्था थियो तर अब अहिले बिस्तारै क्रमशः अलिकति होलो खोकुलो हुँदैछ भनिएको छ तर तैपनि स्पष्ट चाहिँ चित्र आइराखेको छैन
छिमेकी मुलुकको चासो चाहिँ यो घटनाक्रमप्रति कतिको हुन्छ र उनीहरूले चाहिँ कस्तो भूमिका निर्वाह गर्न सक्छन्
आन्दोलन त जेएनजी पुस्ताले गरे तापनि नेपालको व्यवस्था अवस्थालाई वरपरका छिमेकी ठुला छिमेकी खास गरेर उत्तर र दक्षिणको छिमेकीहरूले निकटबाट निहालिरहेका छन् हुन्छन् उनीहरू स्वाभाविक पनि हो आफ्नो छिमेकमा काहीँ आगो लाग्यो भने हाम्रो घरमा पनि सल्किन्छ कि भन्ने चाहिँ चिन्ता हुन्छ त्यसैले उनीहरूले पनि चासो राखिराखेका छन् र एक हदमा उनीहरूको चासोलाई सम्बोधन हुने हिसाबले नै नेपालमा परिवर्तनको चाहिँ नि एउटा बाटो तय हुन्छ त्यो हिसाबले पनि हेर्नुपर्ने हुन्छ हामी आन्तरिक मात्रै भरले हामी काम गरेर सफल हुन्छौँ र हामी ठेगिन्छौँ भनेर भन्न चाहिँ नि अहिलेको अन्तर्निर्भरताको युगमा गाह्रो छ
र श्रोताबिन उहाँ हुनुहुन्थ्यो नेपालका वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी र पछिल्लो समय नेपालमा भइरहेको अवस्थाका बारेमा आफ्नो टिप्पणी गर्दै हुनुहुन्थ्यो यो कुराकानी पनि यहाँले हाम्रो वेबसाइट sps.com.au/nepali गएर सुन्न सक्नुहुनेछ र हामी यहाँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त भएका विचार चाहिँ वक्ता स्वयंको हो र यसमा एसपिएस नेपालीको समर्थन वा विरोध भनेर आएको छैन र सुधामिन अब चाहिँ कार्यक्रममा पहिलो ब्रेक लिने बेला भएको छ ब्रेक पछाडि हामी नेपालसँग सम्बन्धित समाचार र विचारहरूलाई नै आज केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्नेछौँ कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला अहिलेलाई चाहिँ पहिलो ब्रेक लिन त फलागौँ
तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ
र श्रोताबिन अब पुनः फेरि नेपालकै प्रसङ्गलाई जोडौँ र सोमबार र मङ्गलबारको आन्दोलनपछि जेएनजी नेपालमा अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा छलफलमा जुटेका छन् सँगै जेएनजी आन्दोलनका क्रममा मारिएका मानिसको सङ्ख्या समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको छ र नेपालमा केही दिन यताको अपडेट सुन्नतर्फ लागौँ नेपाल संवाददाता प्रयास दुलालबाट
सोमबारबाट सुरु भएको जेएनजीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या 30 पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ मन्त्रालयले देशको विभिन्न अस्पतालबाट लिएको विवरणका आधारमा बुधबार साँझ मृत्यु हुनेको संख्या सार्वजनिक गरेको हो मन्त्रालयका अनुसार 1061 जना घाइते भएका छन् सोमबार र मंगलबारको विषम परिस्थितिपछि बुधबार जेएनजी पुस्ताले सुरु गरेको अभियानलाई कसरी राजनीतिक निकास दिने भन्नेमा केन्द्रित रह्यो जेएनजी अभियानका एक समूहले अन्तरिम सरकारको प्रमुखका रूपमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गरेका छन् घण्टौं लामो भर्चुअल बैठकपछि उनीहरू बीच कार्कीको नाम प्रस्ताव गर्ने विषयमा सहमति जुटेको थियो तर सबै समूहबीच सहमति भइ नसकेकाले सेनाले बिहिबार अर्थात् आज बिहान सम्पर्कमा आउन भनेको छ जेएनजीहरूबीच काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको नाममा पनि छलफल चलेको थियो उनीहरूले मंगलबार र बुधबार सेना प्रमुख अशोकराज सिग्देलसँग वार्ता गरेका थिए वार्ताका क्रममा सेना प्रमुखले राष्ट्रिय स्वतन्त्र पार्टी र राजावादी समर्थकको पनि कुरा सुन्न भनेको र त्यसमा आफू सहमत नभएको वार्ताकी एक सहभागी रक्षा बमले बताइन् भर्चुअल बैठकमा जेएनजी अभियन्ताहरूले पनि उक्त प्रस्ताव अस्वीकार गरेका थिए नेपालको संविधानमा भएका आधारभूत संरचनालाई संरक्षण गर्दै प्रगतिशील पुनर्लेखन गरिने जेएनजी अभियन्ताहरूले बताएका छन् निवर्तमान प्रधानमन्त्री ओली लगायत शीर्ष दलका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने हालको संघीय र प्रदेश संरचनालाई विघटन गरी अन्तरिम सरकार गठन गर्ने लगायत उनीहरूको माग रहेको छ मंगलबार दिउँसो केपी शर्मा ओलीले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए उनको राजीनामा पछि पनि सरकारी कार्यालयहरू नेताहरूको निवास व्यापार व्यवसायका निवास कार्यालय जलाउने कार्य निरन्तर चलिरह्यो। देशको प्रमुख प्रशासनिक कार्यालय सिंहदरबार, सर्वोच्च लगायत देशभर रहेका विभिन्न अदालतका भवन, संघ र प्रदेशका संसद भवनहरू लगायत संरचनाहरू एकपछि अर्को गरी तोडफोड हुने र आगो लगाउने कार्य चलिरहे। सोमबार भएको प्रदर्शनका क्रममा युवाहरूको मृत्यु भएपछि मंगलबार बिहान विभिन्न पेसाकर्मी र आम जनताले उनीहरूको अभियानलाई साथ दिएका थिए। त्यस्तै मध्येकी एक पूर्व प्रधान न्यायाधीश कार्कीले भनिन्,
यो म्यासेकर हो, न हिटलरले गर्यो न राणाले गरे, त्यो हत्याको रूपमा छ। यो हत्या, सिधै हत्या, विद्यार्थीसँग हतियार त देखिएन, हतियार बोकेका थिएन।
त्यसपछि प्रदर्शनकारीहरूलाई संयमित हुन अपिल आउन थाले। राष्ट्रपतिले संयमित हुन र वार्तामा आउन आह्वान गरे। नायक राजेश हमाल, डाक्टर सन्दुक रोहित लगायत विभिन्न पेसाका ख्यातिप्राप्त व्यक्तिहरू संयम अपनाउन र सरकारी संरचनाको विनाश नगर्न अपिल गरे। त्यस लगत्तै सेनाले पनि वार्तामा आउन आग्रह गर्यो। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनरत समुदायलाई आन्दोलन स्थगन गरी वार्तामा आउन आह्वान गरे।
सार्वजनिक एवं नागरिकहरूको सम्पत्ति, आम नागरिक, मित्र राष्ट्रका कूटनीतिक नियोग तथा नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिई राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु हामी सबैको साझा कर्तव्य हो। तसर्थ यस विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तवरले निकास दिनको लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रमहरू स्थगन गरी वार्ताको निमित्त आह्वान गर्दछौँ।
त्यस्तै जेएनजी अभियानकर्ताहरूले समेत सरकारी भवनहरूमा आगो नलाउन आग्रह गरेका थिए। देशभर भएको आगजनी लुटपाटको स्थिति नियन्त्रणमा नआए राति 10 बजेदेखि सेना सहित सबै सुरक्षा निकाय परिचालन हुने भन्दै सेनाले विज्ञप्ति जारी गर्यो र सड़कमा उत्रियो। सेनाले शुक्रबार बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। सिंहदरबार लगायत विभिन्न भौतिक संरचना बुधबारसम्म पनि जलिरहे। आग लागेका कारण सफ्टवेयर डाउन भएको भन्दै सर्वोच्च अदालतले जिल्ला उच्च अदालतमा मुद्दाको पेशी अनिश्चितकालीन समयका लागि स्थगित गरेको छ। अघिल्लो दिन आगो लागेका केही स्थानमा बुधबार जेएनजी, सेना र स्थानीयहरूले सरसफाई गरे। त्यस्तै बुधबार दिउँसोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि खुलेको छ। यसरी ध्वस्त भएको संरचनाप्रति चौतर्फी चिन्ता व्यक्त भएको छ र मूलधारका मिडियामा र सामाजिक सञ्जालमा यसले देशलाई पर्ने आर्थिक भारका बारेमा चिन्ता व्यक्त भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै यात्रुहरूलाई सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिन र आधिकारिक टिकट वा परिचय पत्र साथमा लिएर मात्र विमानस्थल आउन आग्रह गरेको छ। आन्तरिक उडान भने आजै खुल्दैछन्। यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको लोकतान्त्रिक विधि र प्रक्रियाबाट देशलाई यथाशीघ्र राजनीतिक निकासमा पुर्याउन जोड दिएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगले वार्ता मार्फत समाधान खोज्न आग्रह गरेको हो। नेपाल स्थित अस्ट्रेलियन दूतावास लगायत अन्य 8 दूतावासहरूले एक वक्तव्य जारी गर्दै परिस्थितिलाई थप बिग्रिन नदिन र शान्तिपूर्ण तरिकाले समाधान खोज्न आग्रह गरेका छन्। मंगलबार भएको प्रदर्शनमा देशका विभिन्न स्थानमा रहेका कारागारहरूमा तोडफोड भएर कतिपय कारागारबाट बन्दी भागेका विवरणहरू आएका छन्। प्रदर्शनकारीहरूले नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बाहिर निकालेका थिए। लामिछानेले भीड बढेपछि कारागार अधिकारीहरूले उनलाई बाहिर निकालेको बताएका छन्। साथै सेना र पर्यटन बोर्डले नेपालमा रहेका विदेशीहरूलाई समस्या परेमा सम्पर्क गर्न भनी केही नम्बरहरू सार्वजनिक गरेका छन्। प्रधानमन्त्रीले राजीनामा दिएपछि मंगलबार उनको सेनाको हेलिकप्टर चढ्दै गरेको दृश्य देखिएपछि उनलाई देखिएको छैन। यस्तै मन्त्री परिषदका सदस्य, 3 राजनीतिक दलका शीर्ष नेताहरू पनि सार्वजनिक रूपमा बाहिर आएका छैनन्। उनीहरूलाई सेनाले सुरक्षा दिँदै काठमाडौँकै कुनै गढमा राखिएको बताइएको छ।
श्रोताबिन्द, यो चाहिँ नेपालको पछिल्लो अपडेट सुन्यो नेपाल संवाददाता प्रयास दुलालबाट, र यो अपडेट पनि हाम्रो वेबसाइट sbs.com.au/nepalima उपलब्ध हुनेछ।
SBS नेपाली मोबाइल, अनलाइन र रेडियोमा।
सुधामिन्द, अब चाहिँ अलिकति मानसिक स्वास्थ्यको बारेमा कुराकानी गर्नतर्फ लागौँ। पछिल्लो समय नेपालमा भइरहेको घटनाक्रमले अस्ट्रेलियामा बस्ने नेपाली समुदायका धेरै सदस्यहरूलाई विचलित बनाएको अवस्था हुनसक्छ र आजको कार्यक्रममा चाहिँ हामी तनाव कम गर्ने उपाय र अस्ट्रेलियामा उपलब्ध सेवाहरूका बारेमा कुरा गर्दैछौँ। मेलबर्नमा रहेका नेपाली मनोचिकित्सक अनुभव पोखरेलसँग सहकर्मी सुशील चालिसीले गर्नुभएको कुराकानी अब सुन्नतर्फ लागौँ। हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन् र तपाईँका लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ। आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहका लागि चाहिँ आफ्नो डाक्टर वा सम्बन्धित स्वास्थ्य चिकित्सकलाई सम्पर्क गर्नुहोला।
यो त साह्रै अब तनावयुक्त र कन्फ्युजिङ अवस्था पनि छ। अब नेपालमा जे भइरहेको छ, त्यत्रो धन जनको क्षति भयो। अब विभिन्न प्रकारले मान्छेहरू डाइरेक्टली या इन्डाइरेक्टली इन्भल्भ भएका छन्। हामी विदेशमा बस्ने नेपालीहरू पनि भनौँ न साह्रै दुःखी छौँ र हामीमध्ये कति त डाइरेक्टली पनि उहाँहरूको परिवारमा विभिन्न प्रकारले असर भएको होला।
हजुर, अब यो जुन असर परिरहेको भन्ने कुराहरू जुन यहाँले उठाउनु भयो, कसैले अब भिडियो मार्फत थाहा पाउनुभयो होला, कसैले अब त्यो नेपालको जुन अहिले विगत केही दिनदेखि चलिरहेको आन्दोलनको क्रममा अब प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ समस्याहरू भोगिरहनु भएको छ। डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड डिफ्याटले पनि अब नेपाल यात्रामा यदि कोही जाँदैछन् भने अब चाहिँ पुनर्विचार गर्नु, होइन, विभिन्न अब मेजर सिटीहरूमा कर्फ्यू पनि लागिरहेछ, सतर्कता अपनाउनु भनेर जुन भनिरहेको छ, त्यसै सन्दर्भमा अब नेपाल जाने क्रममा हुनुहुन्छ होला, कतिपय नेपालबाट आउने पनि हुनुहुन्छ होला। अब यस अवस्थामा चाहिँ अब यात्रामा पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ। मानसिक पीडामा रहनुभएका नेपाली समुदायहरूको लागि अब के कस्तो व्यवस्था छ यहाँ?
अब सबभन्दा पहिला नि है, अब जुन तनावयुक्त अवस्थामा जेनरलाइज गरेर भनेर भन्दाखेरि पनि अब उदासी हुने, फ्रस्ट्रेसन आउने, रुन मन लाग्ने, कहिले कहिले निन्द्रा तलमाथि हुने, त्यो नर्मल रियाक्सनको रूपमा हामीले लिनुपर्छ, होइन। समस्या त्यो बेला हामीले सिरियसली लिनुपर्छ जब यी कुराहरू लगातार भइरहन्छन् र भनौँ न ध्यान दिन सकिँदैन, खानामा रुचि लामो समयसम्म केही दिन लगातार हुँदैन, या सुत्न गाह्रो हुन्छ, या लगातार स्याडनेस अथवा रुन मन लाग्ने, अब त्यो चाहिँ गएन भनेर भनेदेखि त्यसलाई असामान्य अवस्था भनेर मान्नुपर्छ, होइन। अब त्यो आफूमा पनि त्यस्तो अनुभव गर्न सकिन्छ, आफू वरिपरिका नजिकका साथीभाइहरूमा पनि त्यस्तो देखिएला, होइन। तर अब सबभन्दा बढी भल्नरेबल भनेको चाहिँ अब समाजको, अब हाम्रो नेपाली समुदाय ठुलो भइसक्यो, अराउन्ड 5-10% मान्छेमा सिरियस मेन्टल इलनेस कुनै पनि टाइममा भइरहेको हुनसक्छ। ती मान्छेहरू बढी भल्नरेबल हुन सक्दछन् हेर्नुहोस्, होइन। अब उपचार गरिरहे रहेको अवस्था छ भने पनि अब उनीहरूमा यो समस्याले चाहिँ बढी असर गर्न सक्दछ। तर बाई लार्ज मेजोरिटी मान्छेहरूमा विभिन्न प्रकारका भावनाहरू आउँछन् भनेर भने पनि त्यो चाहिँ बिस्तारै समयक्रम सँगै सबसाइड हुन्छ, सेटल हुन्छ भनेर चाहिँ हामीले बुझ्नुपर्छ। अब भनाइ नै छ नि, होइन, औँसीको रातपछि पनि बिहान त आउँछ नि, होइन। अब तर जुन अहिले जसलाई डाइरेक्टली विभिन्न प्रकारले असर गरेको छ, अब उनीहरूको इन्डिभिजुअल केसलाई एकदमै जेनरलाइज गरेर भन्न चाहिँ सकिँदैन, तर मोर अर लेस यिनै हिसाबले भन्न सकिन्छ।
हजुर, अनि अब यो अब मानसिक पीडा यदि कसैले भोगिरहनु भएको छ यो जुन विगत केही दिनको घटनाले भने, अब कहाँ कसरी सहयोग अब उहाँहरूलाई चाहियो भने भनौँ न, व्यवस्थाहरू के के छ होला?
अब व्यवस्था भनेर भन्दा पनि इन जेनरल सबभन्दा पहिला चाहिँ कस्तो भनेर भनेदेखि आफ्नै घरभित्र आफ्नो परिवारभित्रैकै कुरालाई हामीले चाहिँ ध्यान दिनु पर्यो, होइन। अब अहिलेको अवस्थामा अब भनौँ न, अब कहिले हामी के नोटिस गर्छौँ भने कम्प्यासनको मात्रा चाहिँ कम भएको जस्तो लाग्छ। एकदम हामीले आफै पनि निजक रियाक्सन गरेर सोसियल मिडियामा बोल्ने अथवा चाहिँ त्यसले गर्दाखेरि आफ्नो फ्रस्ट्रेसन कम गर्नको लागि गर्ने क्रममा अरूहरूलाई हामीले असर गरेर हुन सक्दछौँ, त्यो कुरामा हामी सजग हुनु पर्यो, है। करुणा भाव को बारेमा, त्यो करुणाको भावको मात्रामा बढाउन सकियो भनेर भनेदेखि आफैलाई पनि सजिलो हुन्छ। अब अर्को कुरा जुन सम्पर्क कनेक्टेडनेस छ नि, होइन, अब त्यो चाहे अब आफ्नो वरिपरिको नेटवर्क यहाँ छ या नेपालमा भए पनि सोसल मिडिया या विभिन्न किसिमको तरिकाबाट त्यो सम्पर्कमा रहेर आफ्नो कुराहरूलाई भेन्टिलेट गर्ने विदिन सर्ट आफ्नो नेटवर्कभित्र, होइन, त्यसले गर्दाखेरि पनि अलिकति हल्का हुन सक्दछ। अनि अब अर्को कुरा कस्तो भनेर भन्दा आफ्नो दैनिक क्रियाकलापलाई सुचारु राख्ने, आफ्नो खानपान, निन्द्रा यी सबै कुरालाई अथवा व्यायामहरूलाई
यो चाहिँ अब जसले पनि भन्ने कुरा हो, डाक्टरै चाहिन्छ भनेर भन्ने छैन यस्तो सल्लाह दिनको लागि, तर यी जुन बेसिक कुराहरू हो नि यी कुराहरूमा हामीले ध्यान दिनुपर्दछ। अनि त्यसपछि अब त तपाईँले जुन सहायता कहाँबाट पाउने भनेर भन्ने छ नि, अब त्यसको लागि अब कस्तो प्रकारको सहायता हो, अब भनौँ कुनै प्र्याक्टिकल इस्युले गर्दाखेरि भनौँ न, औषधि कसैले खाइरहेछ, औषधि पाइरहेको छैन, अथवा नेपालबाट ल्याएको सिद्धियो, अब यहाँबाट जान पाएको छैन, के गर्ने हो, त्यो कुरामा आफ्नै नेटवर्कको मान्छेहरूलाई सोधेर, कम्युनिटी लिडरहरूलाई सोधेर के गर्ने कसो गर्ने भनेर सल्लाह लिन सकिन्छ। जेनरल प्र्याक्टिस गर्नेहरूकोमा जान सकिएला, त्यो मैले तपाईँलाई एउटा इक्जाम्पल दिएँ होइन, तर यदि कुनै आफ्नो मनोवैज्ञानिक अवस्था लगातार अथवा कुनै तीव्र रूपमा अहिले नै पनि भनौँ न साह्रै नकारात्मक सोचाइ आएर हानि नोक्सानी गर्ने त्यस्ता प्रकारका विचारहरू पनि केही एउटा सानो पर्सेन्टको मान्छेहरूलाई आउन सक्छ, त्यस्तो अवस्थामा बियोन्ड ब्लू लाइफ लाइन तिनीहरूको चाहिँ गुगल गर्यो भनेदेखि नम्बर पनि थाहा हुन्छ, उनीहरूलाई फोन गरेर अथवा अब जेनरल प्र्याक्टिसनरकोमा जानुपर्ने पनि हुनसक्छ कति अवस्थाहरूमा गाइडेन्स लिनुको लागि है। तर सबभन्दा ठुलो कुरा चाहिँ जुन नेपाली सङ्घ संस्थाहरू छन् एकदम एक्टिभली हाम्रो समाजमा सपोर्ट गरिरहेका सङ्घ संस्थाहरू छन् हरेक सबबमा अथवा हरेक मेलबर्नका एरियामा त छन् नि होइन, उहाँहरूसँगबाट गाइडेन्स लिएर के गर्ने कसो गर्ने भनेर भन्दाखेरि त्यस व्यक्तिको इन्डिभिजुअल जुन इस्यु हो त्यो कुरा बुझेर उहाँहरूले फर्दर गाइड गर्न सक्नुहुन्छ।
र सुधामिन मेलबर्नमा रहेका नेपाली मनोचिकित्सक अनुपम पोखरेलसँग सहकर्मी सुशील चालिसेले गर्नुभएको यो कुराकानी सुन्नुभयो। हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन् र तपाईँका लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ। आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहका लागि आफ्नो डाक्टर वा सम्बन्धित स्वास्थ्य चिकित्सकलाई सम्पर्क गर्नुहोला। तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिले मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवालाई तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। लाइफलाइनलाई 1311114, बियोन्ड ब्लूलाई 1300224636, सुसाइड कलब्याक सर्भिसलाई 1300659467, 5-25 उमेर समूहका लागि चाहिँ किड्स हेल्पलाइन 1800551800, दोभाषी सेवाका लागि चाहिँ 1314500 फोन गर्न सकिन्छ। आपतकालीन अवस्थामा चाहिँ 000000 सम्पर्क गर्नुहोला। र मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामग्रीका लागि चाहिँ एसपिएसको माइन्ड योर हेल्थ पोर्टलमा जान सक्नुहुनेछ। इम्ब्रेस मल्टिकल्चरल सेन्टर हेल्थले चाहिँ सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग पनि प्रदान गर्दछ। श्रोतामा दिदी जानकारी पछि अब कार्यक्रममा दोस्रो व्यापारिक विश्राम लिने बेला भएको छ। व्यापारिक विश्राम पछि पनि हामी नेपालकै प्रसङ्गलाई जोड्नेछौँ र घटनाक्रम पछि अस्ट्रेलियामा बस्ने नेपाली समुदायले पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरेका थिए र नेपाली समुदायका सदस्यहरूसँग गरिएको कुराकानी हामी प्रस्तुत गर्नेछौँ। अहिलेलाई दोस्रो व्यापारिक विश्राम लिनतर्फ लागौँ। पुनः स्वागत छ श्रोताबिन्द एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ। म कृष्ण पोखरेल यहाँहरूको साथमा रहेको छु र यो बिहिबारको कार्यक्रम प्रत्यक्ष प्रसारण भइरहेको छ, सँगै यहाँले यो कार्यक्रमको पुनर्प्रसारण पनि सुनिरहनु भएको छ आइतबारका दिन एसबीएस रेडियो 2 र यहाँलाई पुनः स्वागत गरौँ ब्रेकपछि र अब कार्यक्रमलाई अगाडि बढाउनतर्फ जाउँ। सुधावी नेपालमा जेएनजीले गरेको आन्दोलन अनि सरकारी दमनका क्रममा ज्यान गुमाएका मानिसहरूप्रतिको सम्झनामा अस्ट्रेलियामा बस्ने नेपाली समुदायका सदस्यहरूले पनि विभिन्न राज्य र प्रदेशमा दीप प्रज्वलन कार्यक्रम गरेका छन्। मेलबोर्न, सिडनी, ताजमेनिया, पर्थ लगायतका स्थानमा भएका कार्यक्रममा सहभागीहरूसँग हामीले कुराकानी पनि गरेका थियौँ। सबैभन्दा पहिले चाहिँ सिडनीतर्फ लागौँ, जहाँ चाहिँ सिडनीको पश्चिममा पर्ने अवनमा अस्ट्रेलियामा बस्ने नेपाली समुदायका युवाहरूले दीप प्रज्वलन कार्यक्रम को आयोजना गरेका थिए। सँगै हन्सबीमा पनि यस्तै एउटा कार्यक्रम भएको थियो र हन्सबीको कार्यक्रम अघि चाहिँ हामीले प्रेमराज सापकोटासँग प्रतिक्रिया लिएका थियौँ, त्यो प्रतिक्रिया सुन्नतर्फ लागौँ।
अस्ति सोमबार नेपालमा शहादत प्राप्त गर्नुभयो सम्पूर्ण भाइ बहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली र उहाँहरूको परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छु। र यो घटना चाहिँ अत्यन्त एकदमै चाहिँ दुःखलाग्दो घटना घट्यो नेपालमा, यो नहुनु थियो। सरकारले यस्तो दम्ब देखाउनु हुँदैनथ्यो, संयमता अप्नाउनु पर्थ्यो, उहाँहरूसँग वार्ता गर्नुपर्थ्यो। यो घटनाले गर्दाखेरि देशलाई नै पछाडि पारेको छ। सिडनीमा पनि हिजो यता ओभनमा पनि जेएनजी ग्रुपका भाइहरूले एकदमै राम्रोसँग एउटा चाहिँ क्यान्डल लाइट जुन शोक सभा गर्नुभएको थियो र आज हामीहरूले फेरि नर्थमा हवसपीको वेस्टफिल्डको अगाडि नै फाउन्टेनको अगाडि नै 6 बजे हामीहरूले त्यहाँ चाहिँ आयोजना गरेका छौँ र बेलुकी 6 बजे चाहिँ नि हाम्रो त्यो चाहिँ कार्यक्रम सुरु हुनेछ र हामीले त्यहाँ चाहिँ नि आज चाहिँ नि एउटा चाहिँ नि शोकसभा र साथै समवेदना प्रकट गर्ने कार्यक्रम छ।
र हन्सबिलमा भएको कार्यक्रमका बारेमा जानकारी दिँदै हुनुहुन्थ्यो प्रेमराज सापकोटा। र यसै गरी टुम्बामा पनि एक कार्यक्रमको आयोजना भएको थियो। टुम्बाका नेपाली समुदायका सदस्य धीरज दाहालले चाहिँ कार्यक्रमका बारेमा हामीसँग यस्तो बताउनु भएको थियो।
जेनजी युवाहरूले नेपालमा सोमबारको दिन जुन प्रोटेस्ट गर्नुभएको थियो, जुन शान्तिपूर्ण ढङ्गले अगाडि जानुपर्ने थियो, त्यहाँ अलिकति अशान्तिपूर्ण माहौलले गर्दाखेरि एकदमै नराम्रो दृश्यहरू हामीले देख्यौँ र जुन नहुनुपर्ने कुरा थियो त्यो मन सोमबारको दिन 19 जनाको हत्या भयो, त्यसमा हामी एकदमै दुखित छौँ र सरकारले जुन गलत कदम उठाएको थियो उहाँको शान्तिको कामना गर्दै हामीले टुम्बा सिभिक स्क्वायरमा एउटा सानो दीप प्रज्वलन कार्यक्रम साथै साइलेन्ट प्रोटेस्ट आयोजना गरेका थियौँ। हामीले एनआरएनए युथ फोरमका कोअर्डिनेटर पुकार घिमिरेज्यू जो टुम्बामै बस्नुहुन्छ उहाँसँग समन्वय गरेर यो कार्यक्रम आयोजना गरेका थियौँ र यसलाई टुम्बा रिजनल काउन्सिलका मेयरले साथै काउन्सिलरहरूले पनि सपोर्ट गरेर कार्यक्रममा आइदिनु भएको थियो। यो चाहिँ हामीले ट्युजडे अर्गनाइज गरेको थियौँ जहाँ अराउन्ड 200 जना नेपाली युवाहरू सहभागी हुनुभएको थियो, जहाँ सबैले आफ्नो विचारहरू प्रस्तुत गर्नु पनि भएको थियो। अब आगामी दिनमा राम्रो सरकार बनेर देशलाई सुधार्ने मौका अझै पनि छ र जेनजी नेपालमा हुनुभएका जेनजी साथीहरूले अब आगामी कदमहरू राम्रै उठाउनुहुनेछ र देशको नेतृत्व राम्रै हातमा दिनुहुनेछ भन्ने आशा गर्दछु।
टुहम्बाको भागमा भएको कार्यक्रमबारे जानकारी पछि चाहिँ अब ताजमेनियामा भएको कार्यक्रमका बारेमा सुनौ आयसा सेचेनबाट।
8 सेप्टेम्बरमा चाहिँ हामीले ओबर्टमा फ्रान्किङ स्क्वायर 3 नेपाल सोसाइटी अफ ताजमेनिया क्यान्डल लाइट भिजिल अर्गनाइज गरेको थियौँ 5:30 to 6:30 अनि त्यसमा चाहिँ अराउन्ड लाइक अप्रोक्सिमेटली 100 to 150 or maybe 200 जना उपस्थित हुनुभएको थियो लाइक अनि यो चाहिँ honor garnako lagi thiyo who lost their lives during the protest in Nepal ani it was also like a way to let our Nepali brothers and sisters and also friends know like ami tada bhai pani we stand with them ani every candle was like a small light of hope support and solidarity that like a reminder that their courage will always be remembered and never be forgotten aaj honestly bhanda kheri I feel really proud of our generation and like friends and also like the parents who stood behind them like allowing them to fight for their country like it's not an easy thing to do like tinarko bravery or determination like it's very inspiring ani of course things did get out of control ani aile historical sites schools and private property or pani affected bhayeko cha tara ani protest le cause inflated bios like from different groups and then right now there's uncertainty like about co-leader Maunsok interim government kasto huncha ani mancheharu chai worried bhairako cha like what's going to happen next but like we shouldn't lose hope like we've already come this far together so our patience our unity I think we can still build a better Nepal and like choose leaders who truly represent the people।
ताजमेनियापछि चाहिँ पर्थमा भएको कार्यक्रमका बारेमा जानकारी दिँदै श्रेया चापागाई।
अनि हामीले चाहिँ सेप्टेम्बर 9 चाहिँ स्ट्रङ्गर टुगेदर भनेको चाहिँ एउटा युथ लेड अर्गनाइजेसन हो मेन्टल हेल्थ एडभोकेसी रिलेटेडमा नेपाली समाजको लागि। सो हामीले चाहिँ एउटा रिमेम्बरेन्स नाइट गरेको थियौँ नेपालमा चाहिँ जो जोले आफ्नो ज्यान गुमाउनु भएको थियो उहाँको लागि र एउटा अवेरनेस जस्तो पनि। सो त्यसमा चाहिँ हामीले 9 सेप्टेम्बरमा अघि भने जस्तै बेलुका 6 बजे गरेको थियौँ र अप्रोक्सिमेटली 1 घन्टा जतिको इभेन्ट थियो अनि त्यसमा 300+ भन्दा नेपालीहरू आउनुभएको थियो अनि त्यो युनिटी देखेर चाहिँ हामी एकदमै खुसी थियौँ किनभने हामीले युथले लिड गरेको एउटा प्रोग्राममा त्यति धेरैजना आउनुभयो र एउटा नेपाललाई सम्झेर सबैजना आएको देख्दा एकदमै खुसी थियौँ। अनि कुरा के भयो भने अहिलेको नेपालको सिचुएसनको बारेमा चाहिँ के भन्न चाहन्छु भने हामी सबैले चाहिँ एउटा एजुकेटेड र एउटा वाइज डिसिजन बनाउनुपर्छ आफ्नो फ्युचरलाई, स्पेसली अहिले नेपालमा हुनुभएको युथहरूले एउटा एकदमै चाँडो डिसिजन भन्दा पनि यो डिसिजन चाहिँ कुन राम्रो हुन्छ हाम्रो फ्युचरको लागि सोचेर बनाउन एकदमै इम्पोर्टेन्ट छ. अनि नेपाली इन्डिभिजुअलहरूले चाहिँ आफ्नो पर्सनल बिलिफ र पर्सनल ओपिनियनलाई चाहिँ साइडमा राखेर के चाहिँ सबै नेपालीहरूको लागि राम्रो हुन्छ र के कुरा गर्दा चाहिँ नेपालको फ्युचर झन् बेटर हुन्छ भनेर त्यो कुरा सोचेर चाहिँ एउटा डिसिजन बन्यो भने चाहिँ एकदमै राम्रो हुन्छ जस्तो लाग्छ मलाई.
प्रथम भएको कार्यक्रमका बारेमा जानकारी पछि चाहिँ मेलबर्नमा झिलङ नेपाली समुदायकी अञ्जना रोनियारको कुराकानी पनि सुनतर्फ लागौँ.
सबैभन्दा पहिला नेपालको अहिले भएको अवस्था र घटनाले मलाई एकदमै दुखी पारेको छ र मैले निकै दुखी बनाएको छ मलाई. प्रदर्शन सहभागी युवाहरूले कुनै हिंसा गरेका थिएनन्, उनीहरू एउटा माग मात्रै मागेको थियो जुन चाहिँ हाम्रो भ्रष्टाचारीको लागि थियो, नो करप्सनको लागि थियो. दुर्भाग्यवश केही भिडियो केही मिडिया र मानिसहरूले गर्दा पनि समाज सञ्चालन र टिकटकहरूले जोडेर उहाँहरूले चाहिँ हामीलाई चाहिँ हामीले गरेको माग चाहिँ अब अहिलेको सोसियल मिडियाको लागि हो, तर त्यो चाहिँ अब त्यस्तो चाहिँ होइन. हामीले गरेको माग चाहिँ सोसियल मिडियाको लागि होइन, हामीले गरेको माग चाहिँ नो करप्सनको लागि हो. एज अ जेएनजी हामीले चाहिँ हाम्रो राम्रो फ्युचर र हाम्रो नेपाल सुन्दर नेपाल बेटर नेपाल होस् भनेर हो. हिजो हामी सबैजना एज अ जिलङमा भएको नेपाली मेम्बरहरू हामी 30-50 जति थियौँ, त्यसमा चाहिँ बच्चाहरू पनि हुनुहुन्थ्यो, हामी जेएनजी ग्रुप नै थियौँ अनि हाम्रो अडल्ट ग्रुपहरू पनि हुनुहुन्थ्यो, प्यारेन्ट्सहरू सबैजना हुनुहुन्थ्यो र आमा बुवाहरू पनि हुनुहुन्थ्यो. हामी सबैजना ग्यादर भएर हामीले जति पनि लाइट गुमायौँ, हाम्रो स्टुडेन्ट हाम्रो विद्यार्थी हाम्रो फ्युचर उहाँहरूको लागि हामीले क्यान्डल लाइट भिजल गरेको थियौँ.
मेलबर्नमै चाहिँ अभिषेक अधिकारी र सन्दीप दुवालको प्रतिक्रिया पनि अब सुन्नतर्फ लागौँ.
अब यो चाहिँ हिजोको जुन नेपालमा हुनु नहुने हुनै नहुने इन्सिडेन्ट भएर चाहिँ अनि राति हामी सबैजना अब साथीभाइहरू मिलेर चाहिँ ओके लेट्स डु अ क्यान्डल लाइट भिजुअल फर अल द पिपल हु लस्ट देयर लाइफ टु फर द गुड कज अफ लाइक फर गुड चेन्ज इन नेपाल भनेर चाहिँ हामीले सुरु गरेको हो. त्यही अब 20-30 सुरु गर्ने भनेको अब वी टर्न आउट रियली वेल, अ लट अफ पिपल सपोर्टेड अस विच इज गुड. त्यही नै हो मोर लाइक हामी भाइले पनि इन्फर्मेसनहरू दिनुहुन्छ यो आजको इभेन्टको बारे.
सो वी ह्याड अ भेरी स्मल ग्रुप अफ फ्रेन्ड्स, हामी जेन्जी नै भनौँ, जो चाहिँ वी युज टु मिट अप एभ्री सन्डे एन्ड गो फर रन. सो आफ्टर द इन्सिडेन्ट अनि हामीलाई के भने लेट्स हामी सधैँ त भेटिरहन्छ रनको लागि लेट्स जस्ट ग्यादर टुगेदर एन्ड लाइट सम क्यान्डल्स एन्ड हु पास अवे इन दिस भेरी ट्रेजिक इन्सिडेन्ट. अनि सो वी थट अफ लाइक जस्ट 50-60 पिपल मात्र हुन्छ, तर लाइक वेन वी स्टार्टेड गेटिङ लट्स अफ लाइक गुड फिडब्याक्स एन्ड लट्स अफ पिपल लाइक सोरी इन्ट्रेस्ट. सो यसको यो प्रोग्रामको चाहिँ हाम्रो टाइटल चाहिँ आशाको प्रकाश लाइट अफ होप. सो यसको मेन चाहिँ हामी यहाँ कुनै प्रोटेस्ट गर्दाखेरि केही गर्न आएको होइन, वी आर हियर टु युनाइट विथ इच अदर. त्यही यसको मेन एजेन्डा नै त्यही छ. लाइक
कुनै कम्युनिटी अर्गनाइजेसन वा केही ग्रुपबाट हुनुहुन्छ
होइन, वी आर नट लिङ्क्ड भन्नाले अब हामी अब सबै नेपालीहरू यहाँ अब एकअर्कालाई चिनेको नै छौँ, तर यो इभेन्टमा चाहिँ हामीले सकेसम्म चाहिँ कुनै पनि पोलिटिकल ब्याकग्राउन्ड अथवा कुनै अर्गनाइजेसनहरूलाई चाहिँ लिङ्कअप गरेको छैन हामीले. दिस इज मोर लाइक फ्रम नेपालिज टु द नेपालिज भनेर जस्तै हो क्या, हामी चाहिँ अब हामी सबैजना नेपाली हो एन्ड यु हेभ वी अल हेभ टु कम एट अ वान प्लेस एन्ड वी हेभ टु सो आवर सोलिडिटरी अमङ अल भनेर जस्तै हो.
र श्रोताबिन हामीले नेपाली दूतावास क्यानबेराका तर्फबाट चाहिँ त्यहाँका डेप्युटी हेड अफ मिसन कुलबहादुर मगरसँग पनि कुराकानी गरेका थियौँ.
नेपालमा जे घटना भयो सुरुमा त यो जेएनजीले नेपालमा व्यक्त भ्रष्टाचारको विरुद्धमा गरेको आन्दोलनमा धेरै अब 19-20 मृत्यु भयो, त्यसमा चाहिँ अब धेरै दुःख लागेको छ, त्यसमा अब हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ. र जे अब भइरहेको छ नेपालमा नेपालीहरूको चाहना अनुसार जुन त्यसमा व्यक्त भ्रष्टाचारको विरुद्धमै थियो यो आन्दोलन र त्यो लगभग एक हदसम्म त सफल भएको छ, अब चाहिँ के गर्ने भन्ने अन्यल नै छ. र हामी चाहिँ अब के चाहन्छौँ भने सकेसम्म यो अहिलेको जुन अवस्थाबाट चाहिँ अब नयाँ चिराबाट चाँडै देशले मुक्त पाओस् र चाँडै नै सरकार बनोस् र फेरि नियमित रूपमा रिबिल्ड रिकन्स्ट्रक्सन हुँदै नेपालको विकास होस् भन्ने नै चाहन्छौँ.
र श्रोतामिन बुधबार साँझसम्म चाहिँ मृत्यु हुनेको संख्या 30 पुगेको नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। देशका विभिन्न अस्पतालबाट लिएको विवरणका आधारमा चाहिँ मन्त्रालयले उक्त संख्या आफूले पुष्टि गरेको बताएको र यसका उसका अनुसार चाहिँ सोही अवधिमा 1061 जना घाइते पनि पाएका छन्। यसैबीच नेपालमा अन्यलग्रस्त राजनीतिक माहौलका बीचमा नेपाल जान लागेका विज्ञान केसीसँग हामीले केही समय अघि कुराकानी गरेका थियौँ, जहाँ चाहिँ उनले आफू काठमाडौँबाट उदयपुरसम्मको यात्रा कसरी गर्ने भनेर सोचिरहेको बताएका थिए।
अझै पनि जान पाउने हो नपाउने हो अन्यलमै छ हामी, त्यहाँ बहिनीको पनि बुवा मम्मीको हिजोको फ्लाइट चाहिँ आज आइपुग्नुपर्ने क्यान्सल भएर अब एभ्रिथिङ सस्पेन्डेड भएको छ, उनीहरूको पनि टिल फर्दर नोटिस भनेर भनेको छ एयरलाइन्सहरूले। म चाहिँ अब काठमाडौँबाट पूर्व गाडीको यात्रा गर्दाखेरि 9-10 घन्टा लाग्छ भने प्लेनै लियो भने पनि यी फुलेको केसमा सुरुमा कि त विराटनगर जानु पर्यो अनि विराटनगरदेखि फेरि गाडीमा 3 घन्टा जस्तो लाग्छ। त्यो मम्मीहरूसँग कुरा गर्दा पनि भन्नुहुन्छ अलि पछि आएको भए हुन्थ्यो, अहिले एकदमै नराम्रो सिचुएसन छ भन्नुहुन्छ।
र यता एयरलाइन्स टिकट व्यवसायी हिर्साद अहमद चाहिँ टिकट काटिसकेको भए एयरपोर्ट जान सल्लाह दिन्छन्, अहिलेको अवस्थामा यात्रा गर्न कष्ट भोगेका यात्रीहरूका लागि रेस्क्यु फ्लाइट समेत सञ्चालन भएको जानकारी दिँदै उनले यात्राको सुरक्षा आफै गर्न पनि सुझाव दिए।
अवस्था त अलिक क्रिटिकलै छ होइन, अब एयरलाइन्सहरूले जस्तो हिजो राति क्याथेको फ्लाइट काठमाडौँ ल्यान्ड भयो हजुरको 1:30 बजे, सो कोही कोही एयरलाइन्स चाहिँ पुगिरहेछ, कोही कोही एयरलाइन्सले चाहिँ आजसम्म चाहिँ फ्लाइट क्यान्सल गरेको छ। एयरपोर्ट चाहिँ अफिसियली ओपन भइसक्यो होइन, एयरपोर्ट चाहिँ अफिसियली ओपन छ, त्यही भएर अब आज बिहान चाहिँ अलिक दुई दिन चाहिँ तपाईँको हिजो र अस्तिको प्यासेन्जरहरू चाहिँ ब्याङ्ककमा अनि मलेसियामा चाहिँ धेरैजना अड्किनु भएको छ, उनीहरूले चाहिँ आज रेस्क्यु फ्लाइट गरेर ठुलो फ्लाइट गरेर लाँदैछ होइन। अब नर्मली अब भोलि पर्सिसम्म चाहिँ फ्लाइट लगभग एज इट इज नर्मल नै हुन्छ। सो बेसिकली कसैको टिकट छ भने उहाँ एयरपोर्ट चाहिँ जानै पर्छ, जान चाहिँ मिलिरहेको छ हजुरको, जानलाई चाहिँ समस्या गराएको छैन होइन, तर अब सेक्युरिटीको कुराहरू होला, देशभित्रको सेक्युरिटीको कुरा, त्यसमा चाहिँ अहिले के भन्न सक्ने अवस्थै छैन।
रजोदाविन्द, यो चाहिँ थियो अस्ट्रेलियाका विभिन्न स्थानमा भएका कार्यक्रममा जहाँ चाहिँ नेपाली समुदायका सदस्यहरूले चेन्जीले भ्रष्टाचार र भ्रष्टाचारको अन्त्य र सुशासनका लागि गरिएको आन्दोलनमा ज्यान गुमाएका मानिसहरूप्रति सम्झना स्वरूप एकबद्धता कार्यक्रमका बारेमा को कुराकानी र हामी यहाँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त भएका विचार चाहिँ वक्ता स्वयंको हो र यसमा एसपिएस नेपालीको समर्थन वा विरोध भने रहेको छैन। कार्यक्रममा अब अन्तिम ब्रेक लिने बेला भएको छ, ब्रेक पछाडि हामीसँग अन्य थुप्रै सामग्रीहरू बाँकी नै छन्। कार्यक्रमलाई सुनेर साथ दिनु हुन्छ भन्ने मैले आशा लिएको छु। अहिलेलाई ब्रेक लिनतर्फ लागौं।
एसबीएस नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
र पुनः स्वागत छ श्रोता, एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ, म कृष्ण पोखरेल यहाँहरूको साथमा रहेको छु। कार्यक्रम अवधिभर हामीले नेपालमा घटेको पछिल्लो घटनाक्रमलाई नजिकबाट निहाल्ने कोसिस गऱ्यौँ, यहाँहरूलाई अपडेटहरू पनि सुनायौँ र अपडेटको कुरा गर्दाखेरि चाहिँ अब जेएनजीले अन्तरिम प्रधानमन्त्रीका रूपमा नेपालकी प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्कीको नाम पनि अघि सारेको बारेमा पनि हामीले यहाँलाई बतायौँ र काठमाडौँका मेयर बालेन्द्र शाहले पनि यसमा समर्थन गरेका छन्। सुशीला कार्कीको नाम आउँदै गर्दाखेरि चाहिँ हामीले सन् 2020 उनीसँग गरेको यो कुराकानीको छोटो अंश आजको कार्यक्रममा राख्दैछौँ। सुशीला कार्की नेपालकी प्रथम महिला प्रधान न्यायाधीशका रूपमा परिचित छिन्, पेसागत जीवनबाट निवृत्त भए पनि उनले चाहिँ साहित्यकारको परिचय बनाउँदै लगेकी छिन् र उनी विभिन्न पत्र पत्रिकामा लेख पनि लेख्ने गर्दछिन् र उनले निकालेको पछिल्लो उपन्यासका बारेमा चाहिँ सन् 2020 नेपाल संवाददाता सेवा भट्टराईले गरेको कुराकानीको यो छोटो
यहाँको खराबी भनेको इन्भेस्टिगेसन हुँदैन, पार्टी पार्टी भइदिने अनि त्यसैको बलमा कतिपय महिलाहरूको इस्यु के पनि हुन्छ भनेदेखि अड्डा अदालतसम्म नआएर थाना चौकीमा लगेर मिलाइदिन्छन्, महिलालाई मारेको केस रहेछ भने मिलाइदिन्छन्, कहिलेकाहीँ एबर्सनको केस रहेछ भने मिलाइदिन्छन् होइन, अथवा महिला बेचन बिक्रीका कुराहरू, महिलामाथिका हिंसाका कुराहरू चाहिँ थाना चौकीमा गएर गाउँतिर नथा पाउने ठाउँमा त मिलाइदिइहाल्छन् जबरजस्ती।
थोरै तपाईँको चाहिँ लेखाइको पनि कुरा गरौँ होइन, तपाईँलाई आफू पढ्ने बेलामा चाहिँ कस्तो खालको किताबहरू पढ्न मनपर्छ, को लेखकहरू चाहिँ मनपर्छ तपाईँलाई, अनि आफू लेख्न खोज्दाखेरि चाहिँ यस्तो खालको लेख्न पाए हुन्थ्यो भन्ने खालको विचार थियो कि थिएन?
तर हाम्रा बेलामा चाहिँ त्यो ठ्याक्कै एसएलसी दिएपछि चाहिँ उपन्यासहरू पढ्ने, इन्टरमिडिएट जात दिएपछि अफ टाइम हुन्छ नि, अर्को क्लासमा नबढुन्जेल अब भेट्यो भने गुलशन नन्दादेखि लिएर अमृता प्रीतमदेखि लिएर कति कतिका त्यो अब नाम गर्दैछन्। अनि मैले धेरै चाहिँ रसियन नोभेलहरू पढेँ, गोर्कीदेखि लिएर वार एन्ड पिस भयो, क्राइम एन्ड पनिसमेन्ट भयो, अनि अन्ना करिनाहरू भयो, लियो टोल्स्टायका भयो, यो असाध्यै पढाएको छु मैले।
र नेपालकी प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्कीसँगको यो कुराकानी पनि यहाँले पुरा कुराकानी सुन्नलाई चाहिँ हाम्रो वेबसाइटमा जानुपर्ने हुन्छ र सन् 2020 लिएको यो अन्तर्वार्ता चाहिँ यहाँले हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा गएर सुन्न सक्नुहुनेछ। र सुताबिन्द, आज 11 सेप्टेम्बरका दिन परेको आरयु ओके डेका बारेमा पनि थोरै कुराकानी गरिहालौँ। अब अस्ट्रेलियाको व्यस्त जीवनमा चाहिँ एकछिन रोकिएर सन्चै हुनुहुन्छ भनेर सोध्ने समय पनि आफूहरूसँग नभएको धेरै मानिसले गुनासो गर्दै गर्दा कोही ठिक छ कि छैन अथवा जीवनमा के कस्ता सङ्घर्ष भोगिरहेका छन् भनेर बुझ्न चाहिँ बुझ्नकै लागि भनेर अस्ट्रेलियामा हरेक सेप्टेम्बर महिनाको दोस्रो बिहिबारका दिन चाहिँ आरयु ओके डे मनाइन्छ। र यसपालि चाहिँ बिहिबार 11 सेप्टेम्बरमा यो दिन परेको छ। र हामीले झन् केही समय अघि सन् 2023 चाहिँ मेलबर्नका केही नेपाली भाषीहरूसँग आरयु ओके डेमा चाहिँ गरिएको कुराकानी प्रस्तुत गरेका थियौँ। त्यो कुराकानीको यो छोटो अंश आजको कार्यक्रममा राख्दैछौँ।
अस्ट्रेलियाको व्यस्त जीवनमा एकछिन रोकिएर अरूलाई सन्चै हुनुहुन्छ भनेर सोध्ने समय पनि कहिलेकाहीँ हुँदैन। कोही ठिक छन् कि छैनन्, जीवनमा के कस्ता संघर्षबाट गुज्रिरहेका छन् भनेर बुझ्ने राष्ट्रिय दिवसको रूपमा अस्ट्रेलियामा हरेक सेप्टेम्बर महिनाको दोस्रो बिहिबारलाई आरयु ओके डेको रूपमा मनाउने चलन छ। तपाईंलाई चाहिँ अस्ट्रेलिया आएपछि तिमी ठिक छौ कि छैनौ या आरयु ओके भनेर पहिलो पटक कसले सोधेको थियो? मेलबर्नका केही नेपालीहरूले आफ्नो अनुभव यसरी साटेका छन्।
सुरुबाट चाहिँ इनिसियल फेजबाट कुरा गर्दाखेरि चाहिँ म चाहिँ 2023 जनवरीमा चाहिँ यहाँ आएको फर्स्ट टाइम, अनि आउँदाखेरि चाहिँ सुरुमा चाहिँ रिसिभ गर्नलाई बस्नको लागि चाहिँ मेरो फ्रेन्ड्सको चाहिँ रिलेटिभ्सहरू भएको र चाहिँ इनिसियल फेजमा चाहिँ सजिलो भयो, तर चाहिँ त्यसपछिको जर्नीमा चाहिँ मलाई चाहिँ रेगुलरली गाइडलाइन दिने अनि मेरो चाहिँ अब कस्तो गइरहेछ लाइफहरू रिच आउट गर्ने मान्छेहरू चाहिँ अनेस्टली भन्नुपर्दा कोही नै हुनुहुन्थेन।
र सोधाबिन्द, यहाँलाई चाहिँ पहिलोपटक आरयु ओके भनेर सोध्ने व्यक्ति चाहिँ को हुनुहुन्थ्यो सम्झना गर्नुहोला। र यति भन्दा भन्दै आजको कार्यक्रमबाट बिदा लिने समय पनि भइसकेको छ। यो आइतबार बिहिबार सँगसँगै आइतबार पनि कार्यक्रम सुनिरहनुभएको श्रोताहरूलाई आजको कार्यक्रमबाट म प्रस्तोता कृष्ण पोखरेललाई बिदा दिनुहोस्। यहाँहरूको बाँकी दिन शुभ रहोस्। नमस्ते।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।